अब आयतों के साथ साथ चलेंगे और जो बातें रह गई वो इसके साथ इंशाअल्लाह ताला अंदर ही आ जाएंगी। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अबस व तवल्ला, तेवरी चढ़ाई और मुंह फेर लिया। इमेजिन करें, और ये उन सूरतों में से कि जिसके साथ मंजर कशी आती है। अमूमन कुरान पाक का अंदाज स्टोरी टेलिंग का नहीं है, या बहुत लफवाजी या साबके लाके नहीं है, बस हिदायत वाला अंदाज है। लेकिन कुछ चीज़ें ऐसी होती हैं कि जिसके अंदर वाकई सुनते हुए ऐसे लगता है कि जब तक हमने उस माहौल को ना समझा तब तक बात नहीं बनेगी, ठीक है। और इसके बारे में अबस व तवल्ला, चूंकि ये नाबीना थे, इनको पता ही नहीं अंदर क्या और है। और तफसीर मजरी में आता है कि इन्होंने बाहर खड़े होकर अल्लाह के नबी को बार बार आवाजें देनी शुरू कर दी थी। यानी कुछ ना कुछ तो बात होगी ना जिसके ऊपर अल्लाह के नबी के चेहरे पर तेवरी आई। आपका माथा तो इतना रोशन रहता था, आप तो इतने स्माइली थे, क्या आपकी आदत थी तेवरियां चढ़ाना? नहीं, तेवरियां चढ़ाना आपकी आदत नहीं थी, बल्कि आप उस वक्त जिस काम में थे उस काम के साथ आपकी डेडिकेशन का ये हाल था कि अल्लाह ताला फरमाते हैं वो तुरश्रु हुआ और मुंह फेर लिया। नोट कीजिए, कौन तुरश्रु हुआ और किसने मुंह फेरा? अगर ये सारी बातें ना बताई जाती, तफसीर ना होती, ये वाक्या शान नजुल में बयान ना किया जाता, तो हम जानते थे कौन अबस और कौन वतवल्ला, इब्ने मकतूम ने मुंह फेरा या अबू जहल ने, किसने फेरा? ये खूबसूरती है। होना क्या था? अबस मोहम्मद, मोहम्मद ने मुंह फेरा या मोहम्मद ने क्या? अल्लाह ने नबी सल्लम का नाम नहीं लिया। इसको कहते हैं ताजीम, अदब, मैनर्स। जब बात करें ना तो अपने अल्फाज को पहले तोलें। हमारे अल्फाज किसी के सर के ऊपर एक झापड़ मारने वाले होते हैं बाज दफा। आपने ये किया जी, आपने ये किया ही नहीं, आपने ये कहा ही नहीं। तो यहां से मैनर समझ आते हैं कि किसी को अच्छी बात भी बतानी है तो उसका तरीका क्या हो। बाज दफा अच्छी बात बताने का तरीका बहुत बुरा होता है, ठीक है। तो यहां थर्ड पर्सन में बात है। अब वो एक शख्स था जिसने मुंह फेरा। किसी को भी किसी बात पे डांटे या पॉइंट आउट करे, कभी ना करे तुमने किया, हिम्मत है तो ये कहते हम करते हैं। और अल्लाह के नबी का भी यही अंदाज था। आप जब किसी में कोई चीज रह जाते देखते, फौरन उसके बाद आप मेंबर सजाते, वही इशू डिस्कस करते, और क्या कहते हैं, मा बालु अकवाम, लोगों का क्या हाल है, लोगों को क्या हो गया कि वो बाहर झगड़ रहे हैं, लोगों को क्या हो गया कि मस्जिद में आके आवाजें बुलंद करते हैं। तो क्या आप लोगों को समझ नहीं आ रहा था? आ रहा होता था। कोई ये तो नहीं है कि वो कह के अंदर छुपा के सुनाते हैं और ढकी छुपी रखते हैं, लेकिन अदब था। इसकी वजह आके कह दें या अबू जहल और अबू लहब को क्या हो गया कि देखो कैसी बदतमीजियां करते हैं। तो बच्चों को भी समझाएं या किसी और को भी, तो वो ही बात है कि एनवेलोपिंग स्टाइल, ढका छुपाओ। हमारे कल्चर में एक जुमला बोलते हैं कि कहो बेटी को और सुनाओ बहू को। अब ये कल्चरली और माशरती जिंदगी में कैसा, इसको तो हम नहीं कहते इस वक्त कुछ। तबलीग में ये स्टाइल बहुत खूबसूरत होता है। कभी डायरेक्ट हिट ना करें, जख्म है और आप उसके ऊपर डायरेक्ट अगर हिट करते हैं या टेंचर लगाते हैं तो उससे तकलीफ होती है। तो लिहाजा अल्लाह ताला ने पॉइंट आउट तो किया, लेकिन अल्लाह के नबी का नाम नहीं लिया। और जो लोग तफसीर नहीं पढ़ते वो गुजर जाएंगे, यानी उनको पता भी नहीं चलेगा कि अल्लाह के नबी की यहाँ हैसियत क्या थी। अंजाहुलामा, सिर्फ इसलिए कि इनके पास एक नाबीना आ गया था। यानी इतनी छोटी सी बात में वो इस तरह गुस्से में थे या अपने चेहरे से नागवारी बरती। और यहां नोट कीजिए कि चेहरे के तासुरात का तस्करा तो किया है अबसा कह के, तवल्ला कह के, बॉडी लैंग्वेज की भी बात की है, लेकिन जुबान से आप एक लफ्ज नहीं बोले। ये नोट कीजिए, ये है तरबियत का नुक्ता। आप अपने बच्चों के सामने जुबान मत खोलें, फिर उनको समझ ही नहीं आएगी, इतने सुन हो जाएंगे सुन सुन के। आप लोगों को सिर्फ एक आंख के इशारे से देखें और खामोश नीचे कर लें और उनकी टांगे कांपने लग जाएं। ये है असल कामयाब माँ या अच्छा मुरब्बी या मुजक्की या उस्ताद, कि वो बहुत लंबी कहानियां आके ना सुनाए, 5-10 मिनट का उसका सिर्फ इसी बात पे सेशन ना हो जाए कि वो लोगों को डांटता ही रहे। हर इंसान के अंदर अल्लाह ने रखा हुआ जमीर नफ्से लवामा, उसको फौरन समझ आ जाता है कि इनकी ये टोन इस वक्त ठीक नहीं है, मैंने किया कुछ गलत। फिर खुद सोचेंगे, और आप देखें जो माएं कम बोलती हैं या जो लीडर्स कम बात करते हैं ना, उनके लोग मोर सेंसिटिव हो जाते हैं। फिर उन बच्चों को जरा सी ऊंची आवाज से बात करें तो वो रोने लगते हैं। फिर माँ कहती है, असल में इसको कभी किसी ने डांटा नहीं है ना, कोई बोला नहीं है। इसके बरक्स जो माएं बोलती हैं तो बच्चे भी कहते हैं मम्मी ने 15 मिनट के बाद ही चुप करना है, तो नो प्रॉब्लम। तो खामोश है, जुबान नहीं आपने इस्तेमाल की, चेहरे का एक्शन था, अल्लाह ने वो भी नहीं पसंद किया, तो अगर बोलते तो वो कहाँ अच्छा होता। तो अल्लाह सुब्हान तआला फरमाते हैं, जा हुलामा, आपके पास एक नाबीना आ गया था, वमा युदरी का, आपको क्या पता, लअल्लहु यज़्ज़क्का, शायद वो समझ जाए। पहली बात है वमा युदरी का, आपको क्या पता, यानी गैब नहीं जानते आप। एक तो अंदाज इसमें यह है कि आपको खबर नहीं होती जब तक अल्लाह ना बताए। دوسری بات کیا ہے؟ وَمَا يُدْرِيكَ لَعَلَّهُ يَزَّكَّى کہہ کر رغبت دلائی گئی کہ یہ ان کے ساتھ جو آپ اتنی لمبی بات کر رہے ہیں، آپ کی نیت کیا ہے؟ کہ یہ سمجھ جائیں، رائٹ؟ وہ ابھی سمجھنے کے لیے تیار نہیں ہے، لیکن ایک شخص جو خود چل کے آگے وہ تو زیادہ ہی حق رکھتا ہے نا کہ اس کو توجہ دی جائے، یعنی وہ نابینا ہے، دینی رہنمائی حاصل کر کے عمل صالح کرتا جس سے اس کا اخلاق اور کردار سمر جاتا، اس کے باطن کی اصلاح ہوتی، آپ کی نصیحت سننے سے اس کو فائدہ ہوتا، تو آپ اس سے خوش ہوں، آپ اس کو اپنے اوپر لے کر دیکھیں کہ یہ تو آپ کے فائدے کی چیز ہے۔ مجھے اس کو سنتے وقت اور پڑھتے ہوئے اور پڑھاتے ہوئے کیا فیل ہوتا ہے کہ ایک دکاندار ہے اور کپڑا بیچ رہا ہے، مثال ہے، اس کے سامنے بہت سارے کسٹمر ہیں۔ اچھا، اب وہ اس کسٹمر کو جس کا موڈ ہی نہیں بن رہا، یہ دیکھ لیں یہ بہت اچھا ہے، یہ باہر کا ہے، یہ جاپان کا ہے، اور وہ یوں 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 کر کے ادھر سے ادھر اگنور کر رہے ہیں، اور اتنے میں کوئی ایک ایسا شخص آتا ہے جو واقعی گھڑی بھی دیکھ رہا ہے اور اس کو لینا بھی ضرور ہے، اور یہ اس کو چھوڑ کے ان کو ڈیل کر رہا ہے، تو کوئی اس کو کیا کہے گا؟ وما یدریکا، اور تجھے کیا پتا، اللہ یہی خرید لے، سمجھے نا؟ تو اپنی کوششوں کو غلط جگہ پہ نہیں لگانا چاہیے، ایفرٹس آلویز فوکسڈ ہونی چاہیے، رزلٹ وہاں دیکھیے، کس زمین کو کھودنے سے تیل نکلے گا، اسی زمین پہ پھاوڑا چلائیں گے تو فائدہ ہوگا نا۔ تو یہ ہماری جو ادھر ادھر کی کوششیں ہوتی ہیں نا، وہ کہتے ہیں نا ایک ہیمر ادھر ماری، ایک ادھر ماری، ایک ادھر ماری، نقصان ہوگا، وقت ضائع ہوگا۔ اسی لیے بعض ہم شور بڑا مچاتے ہیں، بڑی کوشش کر رہے ہیں، آپ کو کیا بتائیں، کیا بات ہے، لیکن طریقہ ٹھیک نہیں ہوتا۔ تو اللہ تعالیٰ کہہ رہے ہیں کہ شاید یہ سنور جائے، اور یزک کرو، یا نصیحت سنتا، یعنی فوری نام بھی تذکیہ اس کا ہوا تو نصیحت سنتا ہی رہتا، پتن فاحذ ذکرا، اور نصیحت اس کو فائدہ دیتی۔ مقصد وہی ہے کہ آپ اس کو زیادہ ٹائم دیں دوسرے کی نسبت، اور باقی رہ گئی وتم من استغنا، اور وہ جو بے پرواہی کرتا۔ اب یہ کون ہے؟ یہ وہ لوگ تھے جو اللہ کے نبی کے پاس تھے، ایمان سے خالی، جن کے دل میں ابھی طلب نہیں ہے، تڑپ نہیں ہے، جن کو بالکل بھی ابھی شوق نہیں ہے۔ اب یہاں دیکھیں لفظ من ہے نا، تو واحد لگ رہا ہے، یعنی جو بے پرواہی کرتا ہے، فانت لہو تصدا، اس کی طرف تو آپ پوری توجہ دیتے ہیں، یعنی جو آپ کی بات سننا نہیں چاہ رہا آپ توجہ بڑی دیتے ہیں، حالانکہ ہمیں پتہ ہے کہ آپ کا ان کو توجہ دینے کا مقصد یہ ہے کہ اس کا تزکیہ ہو جائے، لیکن وما علیک الا یزکا، حالانکہ اس کے نہ سنورنے سے آپ پر کوئی الزام نہیں ہے۔ یعنی ان تین آیتوں میں ایک بہت بڑی بات ہے کہ آپ کا کام تو صرف تبلیغ کرنا ہے، آپ مخلصین کو چھوڑ کر موردین کی طرف توجہ کرتے ہیں۔ مخلصین کون ہیں؟ جو اخلاص کے ساتھ چاہتے ہیں۔ موردین کون ہیں؟ جو منہ پھیر کے اعراض کر کے اٹھتے ہیں۔ تو یہ درست طریقہ نہیں ہے، آپ کا کام صرف تبلیغ کرنا ہے، اس لیے اس قسم کے کفار کے پیچھے بڑھنے کی کوئی ضرورت نہیں ہے۔ اب آپ دیکھیے کہ اس میں بھی ایک بہت ہی گہری بات ہے، اس کو ہم سمجھ آئیں گے۔ بعض کہتے ہیں کہ اس وقت نبی صلی اللہ علیہ وسلم کے چچا بھی وہاں تھے، جو اس وقت تک مسلمان نہیں ہوئے تھے، اس لیے من سے ان کی طرف نسبت ہوتی ہے۔ اور ایک اور وجہ یہ ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس جو عبداللہ بن ام مکتوم تھے، وہ تو اکثر ہی آئے رہتے تھے، ایزی ٹو ریچ تھا، اللہ کے نبی سے وہ کسی اور وقت میں بھی بات کر سکتے تھے۔ پھر تیسری بات ہے کہ ان کا جو سوال تھا وہ ایمرجنسی کا نہیں تھا، جو بات وہ پوچھ رہے تھے نا وہ بعد میں بھی پوچھی جا سکتی تھی، کوئی ضروری نہیں تھا کہ ابھی فوراً کریں۔ دیکھیے دو چیزیں ہوتی ہیں، اس کو آپ سمجھ لیجئے، انشاءاللہ اس سے آپ کی اپنی بھی بہت ساری اصلاح ہوگی اور دوسرے بھی آپ سے خوش رہیں گے۔ اور وہ کیا ہے کہ نہ تو کوئی ہر وقت آپ کے پاس آنے والا کوشچن ہے اس وقت، اور نہ کبھی کبھار آنے والا۔ یہ دیکھیے کہ ایمرجنسی کی طرح ہے، سم ٹائم آپ کسی بہت بڑی میٹنگ میں بیٹھے ہیں، اب آپ کے اپنے ساتھیوں میں کوئی آپ کے ہیلپرز ہیں، کوئی کوآرڈینیٹرز ہیں، کوئی انچارج ہے، انہوں نے ایک 3 سیکنڈ کی بات کرنی ہے، اور اگر آپ وہ 3 سیکنڈ ان کو نہیں دیتے تو کیا ہوگا؟ بہت بڑا نقصان ہوگا۔ آپ بیٹھے ایک دم فون آتا ہے، اب آپ دیکھیے یہ اکثر رہتا ہے، یہ چیزیں موجود ہیں، آپ وہ میٹنگ میں، میٹنگ 1 گھنٹے کی ہے، چلے گی، فون آپ کا سائلنس پہ تھا، لیکن دیکھا اب آپ کو کسی اپنے ایسے ساتھی کا فون نمبر دکھا جو عام طور پہ اس وقت نہیں کرتا، اور سب سے بڑی بات ان کو پتا بھی تھا کہ آپ اس وقت میٹنگ میں، تو آپ کیا سوچیں گے؟ دیر ول بی سم تھنگ رانگ، کوئی گڑبڑ، تو آپ کیا کہ ایکسکیوز می، جس میں آپ دوبارہ بات کرتی ہوں، آئی ول ٹیک مائی کال، کوئی حرج نہیں ہے۔ یعنی اہم چیزوں کو اوور لک بھی نہیں کرنا، پیچھے بھی نہیں ڈالنا، اور غیر اہم کے پیچھے بھی نہیں پڑ جانا۔ تو جو ابن مکتوم تھے ان کا اس وقت آنا پوچھنا کوئی مینجمنٹ ایشو نہیں تھا، کوئی کوئی مسلم امت کے لیے کوئی ایسی بات نہیں تھی کہ اگر اللہ کے نبی ان کی بات نہ سنتے تو نقصان ہوتا، یہ ان کا پرسنل ایشو تھا۔ یہاں ایک اور فائدے کی بات نوٹ کیجئے، ابن مکتوم کا آنا اور ان کا کوئسچن پوچھنا پرسنل ایشو تھا، لکھی انفرادی ایشو تھا، جبکہ چار چھ بڑے بڑے سرداروں کے ساتھ تبلیغ آپ کا کرنا ایک اجتماعی ایشو تھا۔ اجتماعی کوششوں کے وقت انفرادی چیزوں کو اوور لک کریں، کوئی صرف اتنا ہی پوچھ دے کہ اچھا میں کہیں جا رہا ہوں، بھائی آپ لکھ کے پرچی چھوڑ کے جائیں، آپ یہ نہ بیچ میں لکھیں کہ اب میں جاؤں، اچھا میں کھڑی ہوں، میں چلی جاؤں، اتنے میں ساری بات بدل جائے۔ تو اس میں بہرحال بہت ساری چیزیں ہیں جس کے اندر یہ بات ہمیں سمجھ میں آتی ہے کہ اللہ تعالیٰ نے جو نبی صلی اللہ علیہ وسلم کو ایسے وقتوں پہ روکا، تو اس میں بہت ہی زیادہ چیز ہے۔ پھر اس میں ایک اور چیز بھی آتی ہے اور وہ کیا ہے، وما یدریک لعلہ یزکی، اور اس کے بعد پھر دوبارہ اسی چیز کی تکرار کر دینا۔ اس سے کیا پتا چلتا ہے کہ انسان جب کبھی کسی سے دین کی بات کرے تو تڑپ اور طلب دل میں یہی ہو کہ وہ یزکا اور یزکرا۔ دیکھیں ایک لفظ ہے یزکا، ٹھیک ہے، اور دوسرا لفظ کے یزکرا، فرق ہے دونوں، بہت فرق ہے۔ یزکا کے اس کا تزکیہ ہو جائے، پیوریفیکیشن، اور یزکرا کیا ہے، نصیحت لے لے۔ پہلا مرحلہ یزکرا کا ہوتا ہے، پہلے انسان نصیحت لیتا ہے، آہستہ آہستہ سنتے سنتے پھر تزکیہ ہوتا ہے، اور ساتھ ہی کہہ دیا فتن فہو ذکرا۔ کتنا خوبصورت کمبینیشن ہے ان تین لفظوں کا، کہ ذکرا کا معنی کہتے ہیں کثرت ذکر، یعنی آپ ان کو ایک بار نہیں بار بار بھی سمجھائیں گے تو یہ خوشی سے سن لیں گے، لیکن جو آج بیٹھے میں ان کی بات جو ہے وہ ذرا سی سیریس لے لیجئے، یہ آج سنے بغیر اٹھ کے چلے گئے تو ہو سکتا ہے کہ پھر دوبارہ یہ کبھی بھی نہیں آئیں گے۔ پھر ایک اور چیز جس پہ مفسرین نے توجہ دلائی وہ کیا ہے، کہ دونوں لفظوں کا آگے پیچھے آنا، پہلے کیا یزکا، پھر کیا ہے یزکرا، ٹھیک ہے۔ ان دونوں کو ذرا سا سمجھ لیتے ہیں، پہلی بات کیا ہوتی ہے، یہ جو لفظ ہے نا یزکا، یہ ابرار اور متقی لوگوں کا عمل ہوتا ہے، ٹھیک ہے، نہیں ایک بہت اعلیٰ درجے پہ جب بندہ پہنچتا ہے۔ پیچھے آپ پڑھ چکے ہیں سورۃ داہر میں ابرار کے لفظ کو، ان الابرار، آگے بھی آئے گا یہ لفظ۔ بہرحال اب کیا ہوا کہ جو بہت زیادہ اپنے نفس کو پاک کر لیتے ہیں برائیوں سے، گندگیوں سے، اور وہ نفس کی خواہشات کو دبا لیتے ہیں نا، وہ تو پہنچ جاتے ہیں یہ زکا کے مرحلے پہ، ٹھیک ہے۔ اور جو دوسرا لفظ ہے نا یہ زکرا، یہ ابتدائی شخص کا ہوتا ہے، آپ کہہ سکتے ہیں کہ یہ زکرا کا سفر یا زکا پہ جا کے پورا ہوتا ہے، تو یہ ایک بہت دن لگنے والی چیز ہے، ایک دن میں کسی کے ساتھ بھی نہیں ہوتا۔ شروع میں بس بندہ سنی لے تو بڑی بات ہے، پھر آہستہ آہستہ اللہ کی یاد، اس کی عظمت، اس کا خوف دل میں بڑھ جاتا ہے اور آتا ہے۔ اور ایک اور بھی اس میں قابل غور دکھتا ہے، او کا لفظ ہے، یا کیوں کہا، یہ کیوں نہیں کہا کہ لا اللہ یزکا و یزکر، بات واضح، تزکیہ بھی ہو اس کا اور یہ نصیحت بھی پکڑے، نہیں کہا ہے، یا تزکیہ ہو جائے یا نصیحت پکڑ لے۔ یہ بھی اب ایک خوبصورت نقطہ ہے کہ چلو دونوں میں سے ایک تو ہو سکتا ہے نا، دونوں ہو جائیں ویل اینڈ گڈ، لیکن دونوں نہ ہوں تو کم از کم ایک بھی ہو جائے تو بہت بڑی بات ہے۔ ایک اور چھوٹا سا اصول اس میں سے اخذ ہوتا ہے، اور وہ کیا ہے کہ جو آنے والا شخص تھا وہ مسلمان تھا، اور جو پہلے سے بیٹھے تھے وہ غیر مسلم تھے، نان مسلم تھے۔ جب کبھی ایسا معاملہ آ جائے، جب ایسا معاملہ ہو، یاد رکھیے عام حالات میں نان مسلم کو ہم عزت نہیں دے سکتے، مطلب پریفر نہیں کر سکتے مسلم پہ، لیکن جب طلب اور تبلیغ کا معاملہ ہو تو پھر غیر مسلموں کو اسلام میں داخل کرنے کی فکر مسلمانوں کی تربیت اور ٹریننگ سے زیادہ ہونی چاہیے، یہ مراد ہے اس میں۔ بعض لوگ کہتے ہیں نہیں اب ہم نان مسلم سے کیسے بات کریں، ابھی تو ہمارا مکی دور چل رہا ہے، اور وہ صرف مسلمانوں کو تبلیغ کرتے ہیں، یہ درست طریقہ کار نہیں ہے۔ بعض لوگ ہیں جب ان سے بات کی جائے کہ اچھا آپ مسلمانوں کے ساتھ تو ماشاءاللہ کافی محنت کر رہے ہیں، تو نان مسلم تو کہتے ہیں نہیں ابھی ہم مکی دور میں ہیں، ابھی ہم غیر مسلموں کی بات نہیں کرتے، تو یہ درست نہیں ہے۔ انسان کو اس چیز کی فکر رکھنی چاہیے کہ دونوں چیزوں میں بیلنس رہے۔ ہم بیٹھے ہیں مسجد میں، بہت سارے مسلمان ہیں، اتنے میں ڈور کھلتا ہے اور ایک نان مسلم آتا ہے، حال حلیے سے بتا رہا ہے کہ میں نان مسلم ہوں، تو آپ فوراً اس کو توجہ دیں، کیونکہ وہ اپنے آپ کو اجنبی محسوس کر رہا ہوگا۔ اور یہ جو لفظ ہے نا تصدا، فانت لہو تصدا، تصدیہ کیا لفظ ہوتا ہے، کسی کو یاد ہے، پیچھے ہم نے پڑھا ہوا ہے، تصدیہ کا لفظ مقام و تصدیہ، سورۃ الاعراف شروع میں، مشرکین مکہ کی عبادت کیا تھی، سیٹیاں بجانا اور تالیاں پیٹنا، ٹھیک ہے، مکا سیٹیاں تھی اور تصدیہ تالیاں تھی، آواز آتی ہے نا جب تالی بجتی ہے، بس وہی لفظ ہے۔ तो सस्तिया में क्या लफ्ज आ गया? बोलना, पीछे बात करना किसी चीज का लाना, यानी कि जो आपकी बात नहीं सुनना चाहता आप उसके ऊपर तो बहुत जोर लगा रहे हैं लेकिन दूसरे को आप छोड़ रहे हैं। खैर कोई बात नहीं। अब अगली सूरत में बताया गया, वह अम्मा मन जा कयसा, और जो शख्स आपके पास दौड़ता हुआ आता है, कौन? इब्ने मक्तूम। वह हुआ यख्शा, और वो डर भी रख रहा है। इसको नोट कीजिए, आया भी है दौड़ता हुआ, तड़प है, तलब है, सही करता हुआ, कितनी चीजों को पेंडिंग करके आया है, अपने घर के कामों को, मसरूफियात को पसे पुश्त डाल के आया है, और आते हुए साथ जल्दी में खशियत नहीं भूल गया। वह हुआ यख्शा, तो वो डर भी रहा है, और डर किस चीज का है? अल्लाह का डर, अल्लाह का खौफ। और पीछे हमने इस पे बात की थी कि सिर्फ आने से बात नहीं बनती, सुनने से बात नहीं बनती, कुरान की महफिल में बैठने से बात नहीं बनती, खशियत लेकर बैठेंगे तो बात बनेगी। अगर मैं इधर पढ़ाते हुए आपको सांप के लाख के लगाऊं और दिस एंड दैट, लेकिन खशियत ना मेरे अंदर हो ना मैं आपको फील कराऊं, तो आप खुश खुश जाएंगे, चलो एक सूरत और पूरी हुई, खत्म हुई, चले गए। तो कुरान की महफिल में खशियत के बगैर बैठना अपने आप को महरूम करना है। तो अल्लाह ताला कह रहे हैं जब तक दिल में अल्लाह का खौफ नहीं होगा ना, आपकी बातों से इनको फायदा नहीं होगा, ना वो इनको अपनाएगा और ना अमल करेगा। फन तन हो तलखा, तो आप तो उससे बेरुखी बरतते हैं। तलखा का लफ्ज वही है जो अगली सूरतों में अल्हाकुमुत्तकासुर, और पीछे भी आप पढ़ चुके युलहिहिमुल अमल। 21वें पारे की पहली आयतों में हम क्या पढ़ते हैं? व युलहिहिमुल अमल। तो इल्हा युलही, किसी को अहम चीज से हटाकर गैर अहम चीज पे डाल देने के लिए आता है। यहां भी वही है कि अच्छा आप उसे ओवरलुक करते हैं, कोई बात नहीं, कल्ला ये ठीक नहीं है, ये कल्ला किस बात पे है, ये रवैया ठीक नहीं है, इन्हा तस्किरा, ये कुरान तो नसीहत की चीज है, जो आप इनको सुनाने की कोशिशों में है ये नसीहत की चीज है। फमन शाह अज़करा, जो चाहे इससे नसीहत ले ले, हर एक नहीं लेगा, है नसीहत की चीज। आपका इनकी साहिब हैसियत लोगों की तरफ और मोरेजीन की तरफ तवज्जो देना ये ठीक नहीं है। आप इस किताब को इनके सामने रख दें और अगर इन्होंने इससे फायदा ना लिया तो इनकी मर्जी। फमन शाह अज़ा करा, जो चाहे इससे नसीहत ले ले, लेना चाहेगा अल्लाह जरूर देगा, रगबत करेंगे तो अल्लाह इसमें और बरकत डालेगा। जो इसे नसीहत हासिल करे, इसे याद करे, इसके वाजिबात पर अमल करे, उसको नसीहत मिलेगी, और जो एराज करे, बेरुखी बरते जैसे कि कुरैश के अशराफ ने किया, तो फिर उनकी फिक्र करने की जरूरत आपको बिल्कुल भी नहीं है। है किधर ये? फी सुहुफ मुकर्रमा, ये तो पुरअज़मत सहीफों में है। मुकर्रमा इज्जत वाले, सुहुफ सहीफे की जमा, यानी ये अल्लाह के पास मौजूद है। यहां इससे मुराद लोहे महफूज है, क्योंकि वहीं से ये कुरान उतरता है ना। आप पता है कि कुरान के नजूल के दो मरहले हैं, एक लोहे महफूज से आसमाने दुनिया तक, और दूसरा दुनिया से उठाकर कल्बे मोहम्मद तक सल्लल्लाहु अलैहि वसल्लम। पहला नजूल यकबारगी हो गया था, अल्लाह ने दुनिया बनाते वक्त सब चीजें जमा करके लोहे महफूज में डाल दी। लोहे महफूज से आसमाने दुनिया पे आ गया। आसमाने दुनिया से नबी सल्लल्लाहु अलैहि वसल्लम के दिल में आने में 23 साल लगे, ठीक है? तो अल्लाह ताला कहते हैं ये बड़े हिकमत वाले हैं और बड़े हिकमत से पूर्व मरफूअत मुतहरा, जो बुलंद बाला और पाक साफ है, यानी जो फरिश्ते इसको लिखते हैं या जिस जगह ये कुरान के ओरिजिनल नुस्खे पड़े हुए हैं वो बहुत ऊपर है। मरफूआ का मानी क्या है? कि अल्लाह के यहाँ रफ़ीउल क़दर है, बहुत ऊपर है, बुलंद है, शुभात से पाक है, नक्स से पाक है, दोनों मानी होते हैं ना। देखिए रफ़त बुलंदी एक ज़ाहरी होती है, जैसे आप किसी को ऊपर बुलंद जगह पे बिठा दें, ठीक है, और एक रफ़त होती है जो इज्जत के मानों में, ठीक है, दोनों मानी है इधर कि बहुत ऊपर भी हैं और शक शुबे से पाक हैं, और मुतहरा बिल्कुल पाक है, क्योंकि पाक फरिश्तों के सिवा इन्हें कोई छूता ही नहीं, और इसी तरह कमी बेशी से पाक है। ये बात हमने पहले सूरत वाकया में पढ़ी थी कि ला यमस्सुहु इल्लल मुतहरून, तो वहां भी कुरान के इसी ओरिजिनल नुस्खे की बात हुई थी। अल्लाह ताला फरमाते हैं बीआईडी सफरा, ऐसे लिखने वालों के हाथों में है जो किरामिम बररा, जो बुजुर्ग भी हैं और पाकबाज भी हैं। ये जो लफ्ज है ना सफरा, इसको समझ लीजिए, बीआईडी से तो आप समझ गए हाथों में, सफरा खुलने के, सफरा का जो लफ्जी मानी होता है ना ये खुलना, जैसे आप कह सकते हैं कि ओपन होना, ये जो सफर करते हैं ना हम लोग ट्रेवलिंग के मानों में वो भी यही है। सफ़र में इंसान के ऊपर बहुत बड़ी बड़ी हकीकतें खुलती हैं। एक्सपीरियंसेस मेक अ मैन परफेक्ट आप कह लीजिए। तो सफ़र में लोगों के हालात भी बहुत खुलते हैं, कौन साबिर है, कौन शाकिर है, कौन बड़बोला है, कौन नाजुक मिजाज है और कौन बहुत एडजस्टेबल है और बहुत ही ज़्यादा ईजी गोइंग है, ये सफ़र में खुलता है। ठीक है, अच्छा, इसी से लफ सफ़ीर भी है एम्बेसडर के मानों में। यहाँ इससे क्या मुराद है? सफ़रों से मुराद फरिश्ते हैं। नबी सल्लम ने फरमाया, जो कुरान पढ़ता है और वो इसका माहिर है, वो सफरतुल किरामुल बरारा के साथ होगा। वो फरिश्ते जिनको अल्लाह ने किरामुल बरारा का अच्छा कुरान पढ़ने वाला उनके साथ है। अच्छा, आप अब देखिए, जिनको अच्छा कुरान पढ़ना आता है, अच्छी आवाज़ है, मखारिज अच्छे हैं, उनके लिए तो ये खुशखबरी है और ख्वाहिश करनी चाहिए कि हम अच्छा कुरान पढ़ें और ऐसे नेक फरिश्तों के साथ हों। लेकिन जो मुशक्क़त से पढ़ता है, सही बोल ही नहीं सकता, उस तरह का उसका एक्सेंट है ही नहीं जैसे कि बहुत ही एक्सपर्ट्स को होता है, तो फरमाया उसके लिए दुगना अजर है। पहले को अच्छी सोहबत दिलवा दी और दूसरे को अजर दिया। ये बुखारी की रिवायत है और इसी आयत के अंदर ये हदीस मौजूद है, वहाँ आप देखना चाहें देख लें। तो पता क्या चला कि इस किताब को कोई छोटी किताब ना समझो, जो लेना नहीं चाहता उनको देने के लिए तड़प ना रखो, वो नहीं लेते तो छोड़ दो, मानते नहीं है तो कोई बड़ी बात नहीं है, आप इनके इस्लाम कबूल करने या ना करने के मुकल्लफ नहीं हैं और इसकी ज़रूरत है कि आप इसके रखें। फिर इसी तरफ देखिए कि इधर चूँके कुरान के लिए लफ्ज़ मुतहरा भी आया, तो जुनाबत वाला यानी जुम भी इस कुरान से दूर रहेगा। हदीस में आता है कि कुरान हर एक पढ़ सकता है सिवाय जुम्बी के। नबी सल्लम जब जनाबत की हालत में होते थे तो फिर नहीं पढ़ते थे। इसी तरह देखिए पीरियड्स में और बेवजू कुरान का छूना, लफ्ज़ों के ऊपर हाथ लगाना, इसकी इजाज़त नहीं है। तो ये कुरान की खूबी है। यहाँ से ये भी याद रखिए कि हम इस अपने कुरान की इज्जत करें। जब कोई चीज़ बहुत इस्तेमाल होती है ना, सपारे की सूरत में या वर्क बुक की सूरत में, तो वो हर जगह ही पड़ी होती है, उस पर घी भी लग जाता है और उसके ऊपर कहीं ना कहीं यानी कोई और चीज़ों के निशान पड़ते हैं। तो अपनी इन किताबों की इज्जत करनी है। ठीक है, इसी तरह आप देखिए कि जो साफिर लफ्ज़ है ना, साफिर इसी लफ्ज़ से, यह सफ़रा से, कातिब को कहते हैं, लिखने वाला। किरामन कातिबीन का नाम सुना होगा। बस कहते हैं कि अम्बिया अलैहिस्सलाम और उनकी वही को लिखने वाले फरिश्तों का ये नाम है। और सफ़रा को अगर सफ़ीर यानी कासिद के मानों में लें तो सफ़रा सफ़ीर की जमा है। ठीक है, तो फिर इससे मुराद रसुल मलाका यानी हज़रत जिब्राइल अलैहिस्सलाम और अम्बिया अलैहिस्सलाम और वही की किताबत करने वाले लोग हैं। यानी इसे एक लफ्ज़ के डिफरेंट मानी बनते हैं कि ये सब कुरान के सफ़ीर हैं, कासिद हैं, अल्लाह के बंदों को किताब से जोड़ते हैं। यानी हर बंदा जो दूसरे को किताब पढ़ाने और पहुँचाने का ज़रिया बन जाता है, वो एक किस्म का सफ़ीर है। कितनी बड़ी ऑनर है अगर इसको इंसान अपने ऊपर लेकर सोचे। तो लिहाजा हम सब का ये फ़र्ज़ है कि कुरान को अजीम समझें, इस पर ईमान लाएं, और जो इस किताब की इज्जत ना करे, इसको जलाए और इसको बुरे तरीके से इस्तेमाल करे, तो वो अपने रवैये से बता रहा है कि ये मैं दुरुस्त काम नहीं कर रहा। अब आगे अल्लाह सुब्हानहु तआला इंसान को उसकी औकात याद दिलाते हैं और ये कुरान का अंदाज़ा बहुत जगह देखेंगे। जब लोग किताब की इज्जत नहीं करते, नबी की कदर नहीं करते, तो अल्लाह ताला कहते हैं ज़रा अपने आप को तो देखो, तुम क्या हो। और इससे पता चलता है कि कुरान की और नबी की तकज़ीब करने वाले मुतकब्बिर होते हैं, अपनी ज़ात को बड़ा कहने वाले और अपने आप को बहुत ही अक्लमंद समझते हैं। तो अल्लाह सुब्हान तआला कहते हैं कि कभी तुमने अपने हाल पे गौर किया, तुम हो क्या। और यहाँ जो अंदाज इख्तियार किया जा रहा है, इसको उर्दू में पहले समझ लें कि जैसे हम किसी को गलत काम करता देख कर कहते हैं, तेरा बेड़ा तर्जे या तुझे क्या हो गया, तेरी अक्ल मारी गई। तो क्या कहा गया अरबी में, कुतिल अल इंसानुमा अकफरा, अल्लाह की मार इंसान पर कैसा ना शुक्र है। पहली बात तो यहाँ लिख लीजिए, अल इंसान से मुराद काफिर है। इंसान का लफ्ज़ बोलकर कुरान को झुठलाने वाले का जिक्र किया गया है, और कुतिला वही है जैसे हम कहते हैं तुम पे अल्लाह की मार, यानी मुहावरा है ये। मिन अय्यि शयइन खलक़ा, इसे अल्लाह ने किस चीज़ से पैदा किया। मिन नुतफ़ा, एक नुतफ़े से। खलक़हु फ़क़द्दरह, फिर अंदाज़े पर रखा इसको। सुम्मा सबीला यस्सरा, फिर इसके लिए रास्ता आसान किया। सुम्मा अमातहु फ़अक़बरा, फिर इसे मौत दी और कब्र में दफन किया गया। देखिएगा, एक, दो, तीन, चार और पाँच, پانچ دو دو لفظوں کی آیتوں میں انسان کی اصل حقیقت، اس کی دنیا میں آنا، اس کا دنیا میں آنا اور اس کا دنیا سے جا کر قبر میں جانا بتا دیا گیا. کون اس کتاب کا مقابلہ کر سکتا ہے؟ یعنی یہ پانچ لفظوں کی کہانی ہے میری اور آپ کی. کوئی انسان جو دنیا میں آیا اور اس نے اگر اللہ کی بات نہ مانی تو اللہ نے اس کا یہاں تذکرہ کر کے ہمیں بتا دیا کہ دیکھ لو، یہ وہ شخص ہے جو بغیر کسی سند اور دلیل کے قیامت کو جھٹلاتا ہے. قتیلا کا لفظ لوئینا کے معنوں میں لوئینا، اور ما اکفرا جو ہے اس کو فعل تعجب کہتے ہیں. حیرت، سٹرینج، یہ کیا کہتا ہے، یہ کیسا ہے، یعنی کس قدر نہ شکر ہے، یہ مراد ہے. اور اس کو بھی غور و فکر کی دعوت دی گئی ہے کہ دیکھو ذرا سوچو، پانی کے ایک ایسے قطرے سے پیدا ہوئے ہو، کیا تمہیں تکبر زیب دیتا ہے؟ اور اللہ تعالیٰ نے اس انسان کو جب پیدا کیا پھر اس کے بعد ساتھ ہی کہہ دیا کہ سوچو، خلق کا خوف قدرہ، پھر اندازے پر رکھا اس کو، یعنی اس کے ہاتھ اتنے ہی بنائے جتنے ہونے چاہیے تھے، آنکھیں اتنی تھیں، دو ہاتھ دو پاؤں دیے، سارے جسم کے اعضاء کو مناسب رکھا، یہ فقدرہ یعنی اس کو بالکل مناسب رکھا. اور ثم السبیل یسرہ، اب اس کی تفاسیر دیکھ لیتے ہیں. پھر راستہ آسان کر دیا. یہ کون سا راستہ آسان کیا؟ اگر آپ ترتیب دیکھ رہے ہیں آیتوں کی تو دنیا میں آنے کا راستہ آسان کر دیا، ڈیلیوری کی طرف اشارہ ہے. واللہ ہی اگر اللہ تعالیٰ انسانوں سے پوچھتا نا کہ بچہ کیسے پیدا ہو، اور اگر جو آپشن اس وقت ہے دنیا میں بچے کے آنے کی یہ پیش کی جاتی تو انسان کیا کہتا؟ امپاسبل، ہاؤ از اٹ پاسبل، بیونڈ دا امیجینیشن. لیکن آپ دیکھتے ہیں کہ جب بچہ دنیا میں آتا ہے کس غیر مخصوص طریقے سے اللہ راستے کھولتا جاتا ہے. ماں تکلیف میں ہے، پریشان ہے کہ جان چھوٹے، جلدی سے میں فارغ ہوں، ڈاکٹرز کیا کہتے ہیں، ابھی راستہ نہیں بنا. یہ ہے ثم السبیل یسرہ. پھر ماں کے لیے مشکل، پھر اندر سے بچے کی فائٹ، پھر تکلیف، پھر درد، اور پھر بندہ دنیا میں آتا ہے. یہ سبق دے کے بھیجا گیا. اس دنیا میں آنے کا راستہ مشکل ہے. آگے آپ پڑھیں گے ایک اور آیت میں آئے گا کہ اس دنیا میں انسان کو اللہ نے مشکل میں پیدا کیا. فی قبد، مرحلہ سورہ بلد میں آتا ہے کہ انسان کو قبد میں پیدا کیا. یہ دنیا پھولوں کی سیج نہیں ہے. دنیا میں آتے ہوئے بچے کو ایک لاشعوری طور پہ میسج دیا گیا کہ اس دنیا میں آؤ گے تو سٹرگل کرنی پڑے گی. اگر بچہ اس وقت سٹرگل نہ کرے تو بچہ پیدا نہیں ہو سکتا. آپ دیکھیے کہ کئی اور طریقے ہو سکتے تھے نا بچے کو دنیا میں لانے کے. چلیے اللہ ماں کے پیٹ میں ہی رکھتا، ہم اس کی بات نہیں کر رہے. ماں کے پیٹ کے ساتھ ایک نیچے جھلی سی بن جاتی، جب بچہ گرو اپ ہو جاتا اس کو کاٹتے اور دیٹس اٹ، جیسے کینگرو میں ہوتا ہے. ٹھیک ہے، اللہ تعالیٰ کوئی کان کے ساتھ کوئی ایسی چیز لگا دیتے کہ بچہ اس سے نکالتا. کئی طریقے ہو سکتے تھے، ماں سے ہی پیدا کرتا، لیکن آپ سوچئے امپاسبل کو پاسبل کیا. اور اللہ کہتا ہے دیکھو آتے کہاں سے ہو، پھر تمہیں تکبر زیب دیتا. دیکھیے منی سے بنا، حقیر چیز سے بنا، دنیا میں جسم کا سب سے گندا حصہ اس کی دنیا میں آنے کی وجہ بنا، پھر اس کو کہا جا رہا ہے کہ تکبر ہے. کیا سچ نہیں کہا کہ قتل الانسان ما اکفرہ؟ دیکھیے نا، سر سے پیدا ہوتا بچہ، ذرا اکڑتا بھی، جی سر سے پیدا ہوا ہوں. اور جیسے ہندو دھرم میں یہ مت ہے کہ جو برہمن ہے وہ بھگوان کے سر سے پیدا ہوئے ہیں، اور شودر جو ہیں وہ بھگوان کے پاؤں سے پیدا ہوئے ہیں. اب آپ جو مرضی کہہ لیں، دنیا میں ہر ایک ہی راستے سے آیا. فرعون بھی اسی راستے سے آیا، اور ابراہیم اور باقی نبی بھی اسی راستے سے آئے. کس طرح اللہ سبحانہ تعالیٰ انسان کے لیے آسانیاں پیدا کرتا ہے. پھر اسی طرح اس کا ایک دوسرا مطلب ثم السبیل یسرہ کا کیا ہے؟ خیر اور شر کے راستے اس پر واضح کر دیے. جینا کیسے ہے، دنیا میں رہنا کیسے ہے، کیا ہونا ہے، کس طرح ہونا ہے. اور پھر دیکھیے، چلیے زندگی تو ایک نعمت تھی، ثم اماتہ، پھر موت دی، فاقبرہ، پھر قبر میں دفن کیا. یہ کون سی بڑی بات ہے؟ ہم تو نہیں کہتے ہمیں موت ہے، ہم تو نہیں کہتے قبر میں دفنایا جائے. لیکن آپ دیکھیے کہ یہاں بھی اللہ کا کتنا پیارا قانون ہے. انسان ایک کیفیت ایسی آ جاتی ہے اس پہ بیماریوں اور بڑھاپے کی وجہ سے قابل رحم ہو جاتا ہے. لوگ اس کے اوپر رحم کھاتے ہیں چپکے چپکے، پہلے تیمارداری کرتے ہیں، پھر کونوں میں کھڑے ہو کے کہتے ہیں بس اب اللہ اب ان پہ رحم ہی کر دیں. بعض دفعہ آپ دیکھیے کہ بیڈ پین لگ جاتے ہیں، انسان اپنی ضروریات کے لیے بھی دوسروں کا محتاج ہو جاتا ہے نا. کتنا ترس آتا ہے اس وقت ان لوگوں پر جو بیچارے بستروں پہ بیماریوں اور زخموں میں، اور جو آپ دیکھیے کہ جو کینسر کے مریض ہوتے ہیں اور جو آخری دنوں میں شکل و صورت ہو جاتی ہے. ये पपोटे भी खत्म हो जाते हैं, आपको पता है, ये पपोटे ऊपर चले जाते हैं, ये पलकें बिल्कुल सीधी इधर लगी हुई दिखती हैं। इसलिए कभी ऐसे किसी को देखें तो वो जब मरता है तो उसकी आंखें बंद नहीं होती, क्यों? कि वो पपोटा ही खत्म हो चुका है। कई दफा मुंह पे छाले पड़ जाते हैं, कभी कुछ, और ये सारी कैफियात अल्लाह ने कहा शुक्र करो, थैंक यू बोलो इस जमीन को, फक भरा। कितनी इज्जत से अल्लाह ताला बंदे को देखे दफनाते हैं, कोई जवान मरे, कोई बूढ़ा मरे, कोई नेक मरे कि कोई बद मरे, कितनी इज्जत है। कोई मरे तो उसकी आंखें बंद कर दो, फिर उसको ऊपर से छुपा दो उसके चेहरे को, उसके चेहरे की बदलती हुई कैफियात को ना देखे, फिर उसको बड़े प्यार से नरम हाथों से गुसल दो, पानी ना ठंडा हो ना गर्म, ल्यूक वार्म कर लो और बेरी के पत्तों से नहलाओ, फिर उसको काफूर लगाओ, फिर उसके पेट को दबाओ और हाथ लगाते वक्त पहले हाथ पे कोई ग्लव्स पहन लो। ये इज्जत नहीं है? फाक बारा में इज्जत देना है। फिर सारा कुछ करके बड़े प्यार से करो और देखो सख्त हाथ ना लगाना, जिसने मुर्दे की हड्डी तोड़ी उसने जिंदा की हड्डी तोड़ने की तरह किसको तकलीफ दी। फिर उसके बाद कितने प्यार से उसको कफनाते हैं और कितनी इज्जत से फिर कंधों पे उठा के उसको ले जाते हैं, फिर इतने लोग मिलके उसके लिए नमाज जनाजा पढ़ते हैं और कितनी मोहब्बत से कब्र में डाला जाता है। आप सोचिए, लोग मरते और ट्रैश कैन में डालने की तरह इस तरह मुर्दों को डाल दिया जाता, मुर्दों को दरिंदे खाएं, परिंदे उनको नोचें, उनकी बू आए, किसी वक्त कोई बिल्ली आए और उसके मुंह में किसी का सर हो, कुत्ते के मुंह में उसकी बाजू हो, क्या ये इज्जत थी? इसीलिए मुसला हराम है इस्लाम में कि मरने के बाद लाश को टुकड़ों में काट देना। अल्लाह कहते कभी तुमने इस पे गौर नहीं किया, ए इंसान मैंने तुझे कितनी इज्जत दी कि मरने के बाद भी तेरे पर्दे रखे, और हुक्म के कि अगर मुर्दे के जिस्म में कोई ऐब देख लो, कोई तकलीफ, कोई नक्शे को, खबरदार उसका जिक्र ना करना, नहलाने वाले बहुत सारे ना हो, बस एक आधा ही बहुत है, और अगर कोई ऐब देखा तो चुप कर दो। कितनी बड़ी बात है, और हम अगर उसको किस्से बना के, कहानियां बना के सुनाए, और जब तक कोई शक्ल ना देखने दे हम कहते हैं इतनी दूर से आए शक्ल भी ना देखे। मैं तो पहले भी कहती हूँ मेरी तो कोई ना देखे, फिर जो हमने बाद में आके कमेंट भेजने, कितना नूर था और कोई कहता रंग काला हो गया था और कोई कहता रंग पीला हो गया था, कोई ना देखे किसी मरने वाले की शक्ल, जिंदगी में देख ले। लेकिन अफसोस की बात है वो लोग जो जिंदगी भर शक्ल नहीं देखते, वो भी आपके मरने का सुन के आ जाते हैं। वो सगे भाई बहन जो 8-8, 10-10 साल से एक दूसरे की शक्ल देखने के रवादार नहीं होते, वो भी उसकी डेथ बॉडी को देख कर आके रोते हैं कि भाई मुझे माफ कर दो, और बहन मैं अब क्या करूं, मैं किसको बहन कहूं? जिनकी शक्लें देखनी है जिंदगी में देख लें, और आप देखें इसके कई मुख्तलिफ एंगल हैं। अल्लाह ताला कहते हैं सुम्मा इज़ा शान शरा, फिर जब चाहेगा इसे जिंदा भी कर देगा।